आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Thank you.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्ते अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, अनि तपाईहरुकै आफ्नै यो कार्यक्रममा आज पनि हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन योहन्ना 11 अध्याय पद 1 37 पदसम्मबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौं येशूले बेथानीमा लाजरस भन्ने व्यक्तिलाई मृत्युबाट जी उठाउनुहुन्छ। आउनुहोस् योहन्ना 11 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, लाजरस नामको एकजना मानिस बिरामी भएका थिए। तिनी मरियम र उनकी दिदी मार्थाको गाउँ बेथानीका थिए। लाजरस चाहिँ मार्था र मरियमका भाइ थिए, जसका दिदीहरू लुका 10:38-42 पदमा उल्लेखित भएका छन्। तिनीहरू बेथानी भन्ने गाउँमा बस्थे, जो यरूसलेमबाट 1 कोस टाढा पर्थ्यो। अनि 2 पदमा भनिएको छ, प्रभुलाई अत्तर लाइदिएर उहाँका पाउ आफ्नो कपालले पुछिदिने मरियम यिनै थिइन्। यिनैको भाइ लाजरस बिरामी थिए। मरियम चाहिँ यही आइमै थिइन् जसले येशूलाई बहुमूल्य मलमले अभिषेक गरेकी थिइन्। त्यति मात्र होइन, यही मरियम जब येशू तिनीहरूको घरमा आउनुभयो त्यस बेला उहाँको चरणमा बसेर उहाँबाट वचन सुनि र सिकिरहेकी थिइन्। हजुर, 3 पदमा हामी पढ्छौं, यी दुई दिदीहरूले येशू कहाँ येशू भनी समाचार पठाए, प्रभु जसलाई तपाईँ माया गर्नुहुन्छ तिनी बिरामी छन्। यिनीहरू नम्र मानिसहरू हुन् अनि तिनीहरूले उहाँसँग कुनै बिन्ती वा कुनै माग बनाउँदैनन्। तिनीहरू खालि आफ्ना समस्याहरू बताउँछन् र के गर्ने सो कुराको निर्णय लिन उहाँलाई छोडिदिन्छन्। म प्राय मानिसले प्रार्थनामा परमेश्वरलाई चंगाई गर्न वा कुनै कुरा गर्न आज्ञा गरेको सुन्छु। मित्र, परमेश्वर हामीले आफ्ना सामानहरू बोक्नलाई कुल्लीलाई आज्ञा गरे झैं उहाँ आउनुहुन्न। उहाँले त्यस तरिकामा काम गर्नुहुन्न। मार्था र मरियमले तिनीहरूका प्रभुलाई जानेका थिए। तिनीहरूले भने, हे प्रभु, हेर्नुहोस् जसलाई तपाईँ माया गर्नुहुन्छ तिनी बिरामी छन्। जसलाई तपाईँ माया गर्नुहुन्छ, लाजरसलाई येशू प्रभुले प्रेम गर्नुहुन्थ्यो। पाउलले भने गलातीय 2:20 पदमा, उहाँले मलाई प्रेम गर्नुभयो। युहानाले आफैलाई भने, येशूको प्रिय चेला। पत्रुसले घोषणा गरे कि येशूले हामीलाई प्रेम गर्नुहुन्छ। अनि मित्र, उहाँले तपाईँ र मलाई पनि प्रेम गर्नुहुन्छ। प्रत्येक व्यक्ति जो परमेश्वरका सन्तान हुन् तिनीहरू परमेश्वरद्वारा प्रेम गरिएका जनहरू हुन्। 4 पदमा भनिएको छ, तर यो सुनेर येशूले भन्नुभयो, यस बिरामीले मृत्युमा पुर्याउँदैन, तर यो परमेश्वरको महिमाको निम्ति हो, ताकि यसद्वारा परमेश्वरका पुत्रको महिमा होस्। हेर्नुहोस् त, यस समयमा येशू बेथानीमा हुनुहुन्थ्यो र खबर उहाँ कहाँ पठाइयो। कोही कोही मानिसहरू भन्छन् कि ख्रिस्टियन कहिले बिरामी हुँदैनन्। के बिरामी परमेश्वरको इच्छा हो? म चाहन्थे कि त्यसको बारेमा तपाईँलाई भन्न लाजरस यहाँ भएको भए। बिरामी त्यो चिन्ह होइन कि परमेश्वर तपाईँलाई प्रेम गर्नुहुन्न। अह, उपदेशक 9:1 पदले भन्छ, यी सबै कुरामा मैले ध्यान दिए, मैले यही बुझे कि धर्मी र बुद्धिमानीहरू र तिनीहरूका सबै काम कारवाही परमेश्वरकै अधीनमा हुन्छन्। तर प्रेम कि घृणा कुन चाहिँ त्यो कसैले जान्दैनन्। अर्को शब्दमा, मानिसको परिस्थितिहरूद्वारा भन्न सक्नुहुन्न कि परमेश्वरले तिनलाई प्रेम गर्नुहुन्छ या घृणा गर्नुहुन्छ। तपाईसँग इन्साफ गर्ने कुनै अधिकार छैन। 1 कुरन्थी 4:5 पदले भन्छ, यसकारण प्रभु नाउँजेल बेला अघि नै केही कुराको फैसला नगर। उहाँले अन्ध्यारोमा छिपेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र हृदयका सल्लाह प्रकट गर्नुहुन्छ। येशूले लाजरसलाई प्रेम गर्नुभयो जब तिनी बिरामी थिए। त्यति मात्र होइन, येशूले लाजरसलाई मर्न अनुमति दिनुहुन्छ, तर उहाँ अझै उसलाई प्रेम गर्नुहुन्छ। 5:56 भनिएको छ, येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई माया गर्नुहुन्थ्यो। तापनि लाजरस बिरामी छन् भन्ने सुनेर उहाँ जहाँ हुनुहुन्थ्यो अझ 2 दिन त्यहाँ बस्नुभयो। उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ जब तपाईँ बिरामी हुनुहुन्छ। उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ जब तपाईँ आराम कुशल हुनुहुन्छ। उहाँले तपाईँलाई हरेक समयमा प्रेम गर्नुहुन्छ। मित्र, तपाईलाई प्रेम गर्ने कामबाट उहाँलाई अलग गर्न सक्नुहुन्न। तपाई सोध्नुहोला, किन उहाँले केही बिमारहरू कठिनाईहरू तपाईँका घटनालाई अनुमति दिनुहुन्छ? मित्र, मलाई त्यसको कारण थाहा छैन, तर म यो कुरा जान्दछु कि उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। तपाईँ क्रिस्चियन हुनुहोस् या नहुनुहोस्, उहाँ तपाईँलाई प्रेम गर्नुहुन्छ। उहाँलाई प्रेम गर्ने कामबाट उहाँलाई अलग राख्न, अलग गर्न, रोक्न सक्नुहुन्न। तपाईँले सूर्यलाई चम्कनुबाट रोक्न सक्नुहुन्न, तर तपाईँ सूर्यको तापबाट छिप्न सक्नुहुन्छ। तपाईँ आफूमाथि परमेश्वरको प्रेम पर्नबाट आफूलाई छाता मुनि लुकाएर अलग राख्न सक्नुहुन्छ, वा छाता मुनि लुकेर परमेश्वरको प्रेम रूपी वर्षाबाट अलग आफैलाई राख्न सक्नुहुन्छ। तर उहाँको प्रेमलाई तपाईँ कहिले पनि रोक्न सक्नुहुन्न, त्यो निरन्तर वर्षिरहेको छ। आज धेरै मानिसहरू परमेश्वरको प्रेम पाप रूपी छाता ओढेर आफूमाथि पर्न दिइरहेका छैनन्। यो परमेश्वरको समस्या होइन, तर व्यक्ति विशेषको। उहाँले हामीलाई प्रेम गर्नुभएकोले गर्दा हामी उहाँका आफ्नो समस्याहरू पेश गर्न साहसित आउन सक्छौ। साहसको अर्थ हो आफ्नो पुकारहरू जे छन् ती सबै बताउन स्वतन्त्र हुन्, आफ्नो हृदय उहाँलाई खोलिदिनु। साहसको अर्थ यो होइन कि तपाईँको विन्तीहरू परमेश्वरको आज्ञाहरू हुन सक्छन्। कष्टहरूले हाम्रा विश्वासको जाँच गर्दछ र हामीलाई उहाँमाथि प्रार्थनामा ल्याउँदछ। मूसा पटक पटक परमप्रभु कहाँ चित्कार छोडे जब उजाड स्थान यात्रामा पदभ्रष्ट भई भौतारी हिँड्दा समस्याहरू खड़ा भएथे। जब हिजकिया राजाले अरामीहरूबाट धम्कीको पत्र पाए तब तिनले सिधै त्यो कुरा परमप्रभुको अगाडि पेश गरे। बत्तीसमा दिने युहानका चेलाहरू उहाँका टुटेको हृदय लिएर यो खबर दिन आए कि तिनीहरूका गुरू युहानको शिर काटियो। मित्र, हाम्रो जीवनको हरेक परिस्थितिहरूमा हामीले उहाँलाई भरोसा गर्न सिक्नै पर्छ। अरू त के, हाम्रो परिस्थिति मृत्युको छायासम्म नै किन नहोस्, उहाँले हामीलाई धीरजको सिकाउनुहुन्छ। हामीलाई सिकाउनुहुन्छ कि हामी उहाँमा आश्रित हुन सक्छौ। हामीलाई सिकाउनुहुन्छ कि उहाँले हरेक कुरालाई भलाइको निम्ति गर्नुहुन्छ। हामीले जीवनको आँसुहरू, दुःख कष्टहरू र परीक्षाहरू भन्दा अझ पर हेर्न आवश्यक छ र यो देख्छौ कि हरेक कुरा जीवनमा जे जति हुँदछ घट्दछ त्यसमा परमेश्वरसँग विशेष उद्देश्य र योजना छ। येशूले पत्रको पहिलो खण्डमा भन्नुभयो, यो बिरामी मर्ने किसिमको होइन, तर त्यसबाट परमेश्वरको पुत्रको महिमा होस् भने परमेश्वरको महिमाको निम्ति हो। मित्र, येशूले यो हुनलाई अनुमति दिनुहुन्छ कहिले कहीं, किनभने यसमा परमेश्वरको महिमा पाउनुहुनेछ। हामीले यो कुराको सिक्नुपर्छ कि हामी यस विश्वको केन्द्र होइनौ, न त हाम्रै घर, हाम्रा चर्च, हाम्रा गाउँ शहर नै हो। हरेक कुराको सदरमुकाम हेडक्वार्टरहरू स्वर्गीयमा छन् र हरेक कुरा उहाँको महिमाको लागि चलिरहेको छ। केही कुराहरू पनि उहाँको अनुमति बेगर हाम्रो जीवनमा आउने छैन, अनि यदि उहाँले अनुमति दिनुहुन्छ भने यो उहाँको महिमाको निम्ति हुन गइरहेको छ। म तपाईँलाई यो भन्न चाहन्छु कि प्रभुले मार्थालाई पनि प्रेम गर्नुहुन्थ्यो। कहिलेकाहीँ हामी मार्थाप्रति अलिकति कठोर हुन्छौं र तिनलाई आलोचना गर्दछौं, खण्डन गर्दछौं। अरू त के टिप्पणीकारहरू तिनीप्रति कृपालु दयालु छैनन्। यो निश्चय नै सत्य हो कि प्रभुलाई संसारिक भौतिक कुराहरूद्वारा सेवा गर्न तयारीमा व्यस्त भएकोले गर्दा दिक्क भएर व्याकुल भई कुडकुडाइरहेकी थिइन्, कारण तिनी एक्लै भान्साघरमा व्यस्त थिइन्। तर मरियम बहिनी चाहिँ येशूको चरणमा बसी उहाँबाट वचन सिकिरहेकी र सुनिरहेकी थिइन्। तिनले उक्तम कुरा सिकेकी थिइनन् जस्तो कि मरियमले, तर त्यसले उनलाई प्रभुद्वारा प्रेम गर्ने कामबाट कति पनि अलग गर्न सकिन। उहाँले तिनलाई प्रेम गर्नुहुन्थ्यो। अमित्र, के यो कुरा क्रूर निर्दयी देखिन्छ? येशूले लाजरसलाई मर्न अनुमति दिनुहुँदा होइन, यो हाम्रो निम्ति पनि सन्देश छ। प्रभु येशू भावुकताद्वारा प्रेरित हुनुहुन्नथ्यो, तर उहाँ पिताको इच्छातिर प्रवृत्त हुनुभएको थियो। मानव भावुकताले उहाँलाई बेथानीमा तुरन्तै जान अघिल्तिर धकेल्दथ्यो, तर उहाँले जानबुझमा लाजरसलाई मर्न अनुमति दिनुभयो। कहिलेकहीँ उहाँले हाम्रो प्रियलाई मर्न अनुमति दिनुहुन्छ। हामीले यो कुराको महसुस गर्न आवश्यक छ कि यी तमाम कुरा पछि कारण वा उद्देश्यहरू छन् र उहाँका तरिका, उहाँको मार्ग पूर्ण छन्, सिद्ध छन्। कहिले पनि भावुकताद्वारा येशूको मनलाई छुँदैन वा असर गर्दैन। उहाँको मन भावुकताले छिया छिया पार्दैन, त्यसले नै मानिसहरू बर्बाद गर्दछ। त्यसरी नै अभिभावकहरूले आफ्ना बच्चाहरूलाई बर्बाद गरिदिन्छन्। उहाँ प्रेमद्वारा प्रेरित गरिनुहुन्छ, अनि त्यो प्रेम हरेक व्यक्तिको भलाइको लागि र परमेश्वरको महिमाको लागि हो। 7 र 8 पदमा भनिएको छ, चेलाहरूले उहाँलाई भने, रब्बी, भर्खरै मात्र यहुदीहरूले तपाईँलाई ढुङ्गाले हान खोजेथे र के फेरि तपाईँ त्यही जानुहुन्छ? मित्र, यहाँ उल्लेखित फेरि शब्दको हामी नचुकाऊ। उहाँ पहिले त्यहाँ हुनुहुन्थ्यो र त्यहाँबाट बाहिर निस्कि जान बाध्य हुनु परेको थियो र अहिले फेरि उहाँ आफ्ना चेलाहरूलाई लिएर खतरा जोखिम क्षेत्रमा फर्की आउनुहुन्छ। 9-10 यीशुले जवाब दिनुभयो, के दिनमा 12 हुँदैन र दिनमा हिण्डुल गर्नेलाई ठेस लाग्दैन? किनभने तिनले त्यस संसारको ज्योति देख्दछ, तर राति हिण्डुल गर्नेलाई ठेस लाग्छ किनभने त्यस मान्छेमा उज्यालो हुँदैन। दिनमा 12 हुन्छ र तपाईँ त्यसको बदल्न सक्नुहुन्न, किनभने पिताले पुत्रलाई काम गर्न दिनु भएकोले गर्दा कुनै कुराले उहाँलाई त्यो काम गर्नबाट रोक्न सक्दैन। यहाँ महान सिद्धान्त छ, परमेश्वरले हरेकलाई जीवन कार्यकाल दिनुभएको छ, तपाईँ त्यसलाई एक दिन पनि बढ़ाउन सक्नुहुन्न। तर प्रभुलाई धन्यवाद होस् कि जबसम्म तपाईँको काम पूरा हुँदैन तपाईँ पूर्ण रूपले चोट लाग्न नसक्ने अभेदय हुनुहुन्छ। हजुर, यदि तपाईँ उहाँलाई पछ्याइरहनु भएको छ भने म भन्छु कसैले पनि, अरू त के शैतानले पनि तपाईँको जीवनमा परमेश्वरको उद्देश्यको विफल गर्न व्यर्थ गर्न सक्दैन। उहाँलाई पछ्याउनमा असफल हुनु चाहिँ खतरा हो। तब कोही एकजना अन्धकारमा छ किनभने उहाँ संसारको ज्योति हुनुहुन्छ। तपाईँ उहाँसँग खतराको क्षेत्रमा जान सक्नुहुन्छ, तर तपाईँलाई केही हुने छैन, कसैले पनि छुने छैन। तपाईँ आफ्नो कामहरूलाई पूर्ण गरिसक्नुहुनेछ। तर यदि तपाईँ अन्धारोमा अन्धकारमा बस्नुहुन्छ भने, यदि तपाईँ अन्धकारमा हिँड्नुहुन्छ भने, तपाईँ ठोक्कर खाई लड्नुहुनेछ, लोट्नुहुनेछ। त्यहाँ बेथानीमा मृत्यु भएको छ। अन्धकारको त्यस समयमा त्यहाँ ज्योति हुनुपर्छ भने येशू त्यहाँ जानै पर्छ। संसारको ज्योति हुनुहुन्छ। 11-15 भनिएको छ, यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, हाम्रा मित्र लाजरस निन्द्रामा परेका छन्, तर तिनलाई निन्द्राबाट ब्युताउन म त्यहाँ जान्छु। चेलाहरूले उहाँलाई भने, प्रभु, तिनी निन्द्रामा परेका छन् भने तिनी निको हुनेछन्। येशूले तिनको मृत्युको विषयमा भन्नुभएको थियो, तर तिनीहरूले चाहिँ स्वाभाविक निन्द्राको विषयमा भन्नुभएको हो भन्ठाने। येशूले तिनीहरूलाई स्पष्ट भनिदिनुभयो, लाजरस मरेका छन्, तिनीहरूले विश्वास गर भनेर तिनीहरूका खातिर म त्यहाँ नभएकोमा खुशी छु, जे भए तापनि हामी तिनी कहाँ जाउ। चेलाहरूले येशूको तात्पर्य बुझ्न सकेनन् जब उहाँले भन्नुभयो कि लाजरस सुतिरहेका छन्, निन्द्रामा छन्। त्यसरी नै आज धेरै मानिसहरूले यसको बारेमा बुझेका छैनन्, जसले गर्दा हामी मानिसहरूले आत्माको निन्द्रा वा सुताईको बारेमा कुरा गरेको सुन्छौं। मित्र, निन्द्रा वा सुताई शरीरको लागि हो, आत्माको लागि होइन। यो दुवै यो जीवनमा र मृत्युको निन्द्रामा सत्य छ। मृत्युको अर्थ हो छुट्टाओ वा अलगाई। विश्वासीहरूको जीवन चिहानमा सुत्छ, तर आत्मा येशूसँग हुनलाई जाँदछ। विश्वासीको लागि शरीरबाट अनुपस्थित हुनु प्रभुसँग उपस्थित हुनु हो। जब विश्वासी मर्छ तुरन्तै प्रभुसँग हुनलाई उनी जान्छन्, तर शरीर चाहिँ पुनरुत्थानको दिनसम्म चिहानमा सुत्दछ। विश्वासीको निम्ति मृत्यु उसको जीवनको लागि आराम वा सुतै हो। के तपाईँ सुतै वा निन्द्रादेखि डराउनु भएको छ? तपाईँ नराउनुहोस्। सुतै वा निन्द्रा परिश्रमबाटको आराम हो। यो आराम आउने नयाँ दिनको लागि तयारी र पुनः आरम्भको लागि फेरि आउँछ। निन्द्रा शब्द चाहिँ सुन्दर शब्द केही छैन। जब यो निन्द्रा शब्द विश्वासीको मृत्युको लागि प्रयोग गरिन्दछ, शरीरलाई केही समयको लागि सुत्न चिहानमा राखिन्छ, एक दिन परमप्रभुद्वारा ब्योताउनलाई। उहाँ मात्र एक हुनुहुन्छ जससँग अलार्म घड़ी छ। उहाँ मात्र एक हुनुहुन्छ जसले मरेकाहरूलाई ब्योताउन सक्नुहुन्छ। एक दिन उहाँ आउनुहुनेछ र हामी नयाँ शरीरमा ब्योताइनेछौ। मृत्यु वास्तविक हो, शरीरको डरलाग्दो वास्तविकता। तर यो कुराको याद गर्नुहोस्, पुनरुत्थान पनि वास्तविकता हो। हामीलाई थाहा छ मानिसले मृत्युमा विदा लिनै पर्छ। अरू त के, हस्पिटलमा त्यहाँ मृत्युको बारेमा अन्तिम स्थिति हुन्छ। डाक्टरहरू बिरामीको लागि निरन्तर काम गर्न सक्छन्। त्यसपछि जब बिरामी मर्छ तिनीहरू सबै काम गर्न रोक्छन्। जब मृत्यु आउँछ तिनीहरूको काम पूरा भएको हुन्छ। मृत्युको उपस्थितिमा विज्ञान असहाय छ। जब मानिसले विदा लिन्छ, येशु आरम्भ गर्नुहुन्छ, शुरू गर्नुहुन्छ। पुनरुत्थान पनि वास्तविकता हो अनि हरेक विश्वासीहरूको त्यो महिमित आशा हो। हरेक सत्य विश्वासीहरूको निम्ति मृत्यु अन्त्य होइन, बरु त्यो केही समयको निम्ति विश्राम हो, आराम हो र यो महिमित जीवनको शुरूआत हो। त्यसकारण विश्वासी मित्र, मृत्युसँग हामी डराउन आवश्यक छैन। 16 भनिएको छ, तब दिदुमस भनिने थोमाले आफ्ना संगी चेलाहरूलाई भने, लौ हामी पनि जाउँ र उहाँसँगै मरौं। यस येशूका चेलाहरूले आफ्ना सँगै चेलाहरूलाई उहाँसँगै मरौं भनेर येशू सँगसँगै यहुदियामा जानलाई आह्वान गरे। थोमा येशूको निम्ति मन तयारी थिए र अरूहरू पनि तयारी थिए। तर जब अन्तिममा येशू पक्राउन पर्नुभयो तब ती सबै चेलाहरू उहाँलाई छोडेर भागे। 17-19 पदमा भनिएको छ, जब येशू आइपुग्नुभयो तब लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको थाहा पाउनुभयो। बेथानियामा यरूसलेमदेखि नजिकै प्राय 3 किलोमिटरको दूरीमा थियो। धेरै यहुदीहरू मार्था र मरियम कहाँ तिनको भाइको विषयमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए। बेथानी यरूसलेमबाट 1 कोस टाढा मात्र भएकोले गर्दा यरूसलेमबाट धेरै यहुदीहरू मार्था र मरियमसँग हुनलाई र तिनलाई सान्त्वना दिन आएका थिए। यो स्पष्ट छ कि तिनीहरू बेथानीमा नामी विशिष्ट परिवार थिए र यरूसलेममा पनि सुप्रसिद्ध थिए। 20-22 पदमा भनिएको छ, येशु आइरहनु भएको छ भन्ने सुनेर मार्था गइन् र उहाँलाई भेटिन्, तर मरियम घरैमा बसिरहन्। तब मार्थाले येशूलाई भनिन्, प्रभु तपाई यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्ने थिएन, तर अब पनि म जान्दछु तपाईँले परमेश्वरसँग जे माग्नुहुन्छ परमेश्वरले तपाईँलाई दिनुहुनेछ। मार्था सधैँ आक्रमणशील प्रकारका स्त्री देखिन्छन्। तिनी क्रियाको स्त्री थिइन्। तिनले सुन्दर महान विश्वासको प्रकट गर्दछिन्, तर उही समयमा अधैर्यता र परमेश्वरको इच्छामा झोकाउको कमीको पनि प्रकट गर्दछ। त्यसको ठिक विपरीत मरियम घरमै रहन इच्छुक छिन्। तिनले येशूको चरणमा बस्न सिकेकी छिन्। हामी देख्न सक्छौ कि मार्था अझ अलिक धेरै येशूको चरणमा बस्नु पर्ने थियो। तिनी भन्छन्, म जान्दछु तपाईँले परमेश्वरसित जे माग्नुहुन्छ। मार्था, के तिमी महसुस गर्दैनौ कि उहाँ परमेश्वर हुनुहुन्छ? उहाँ मानव शरीरमा अवतार लिनुभएको परमेश्वर हुनुहुन्छ। उहाँ तिम्रो घरमा धेरै पल्ट आउनु भएको छ, तिम्रो भान्सा गर्ने कोठामा बस्नुभयो र तिम्रो बिस्कुट खानुभयो, तर तिमीले महसुस गरेनौ कि उहाँ परमेश्वर हुनुहुन्थ्यो? ओ मित्र, कति धेरै उहाँको चरणमा समय बिताउन आवश्यक छ तपाईँ र मलाई। 23-26 पदमा भनिएको छ, येशूले तिमीलाई भन्नुभयो, तिम्रो भाइ फेरि जीवित हुनेछ। मार्थाले उहाँलाई भनिन्, म जान्दछु कि त्यो अन्त्यको दिनको पुनरुत्थानमा फेरि जीवित भई उठ्नेछ। येशूले तिमीलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? मार्थाले पुनरुत्थानमा विश्वास गरे, तर यो कुराको सुन्नुहोस् कि यद्यपि मार्थाले पुरानो नियमबाट थाहा पाएकी थिइन् कि त्यहाँ मृत्युबाट पुनरुत्थान हुनेछ, तर तिनी विश्वास गरिनन् कि येशूले अहिले भर्खरै यस समयमा तिनलाई सहायता गर्न सक्नुहुन्छ। येशूले तिनलाई भन्नुहुन्छ, मार्था, के तिमीलाई थाहा छैन कि म पुनरुत्थान र जीवन हुँ? यदि हामीसँग येशू छ भने हामीसँग जीवन छ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्ने छ, यसले चाहिँ आत्मिक मृत्युको संकेत गरिरहेको छ। यद्यपि कोही व्यक्ति आत्मिक रूपमा मरेको भए तापनि बाँच्नेछ। त्यसपछि उहाँले भविष्यतिर हेर्नुहुन्छ र भन्नुहुन्छ, जसले उहाँले विश्वास गरेको छ कहिले पनि मर्ने छैन। मित्र, जीवन त्यस क्षणमा आरम्भ हुन्छ जब कुनै व्यक्तिले उद्धारकर्तालाई ग्रहण गर्दछ। जसले येशूमा विश्वास गर्छ र उहाँमा रहन्छ कहिले मर्ने छैन, किनभने येशू तिनको निम्ति पहिले मरिसक्नु भएको छ। यसको मतलब तिनी आफ्नो पापहरूको निम्ति दण्डीय मृत्यु कहिले मर्ने छैन, तिमी कहिले परमेश्वरबाट अलग वा छुटिने छैनन्। त्यसपछि येशूले प्रश्न सोध्नुहुन्छ, के तिमी यो विश्वास गर्छौ? 27 पदमा भनिएको छ, तिनले उहाँलाई भनिन्, हे प्रभु, म विश्वास गर्दछु तपाईँ संसारमा आउनुहुने ख्रिष्ट परमेश्वरको पुत्र हुनुहुन्छ। मित्र, मार्थाले उस्तै अंगीकारको दिन्छिन् जुन पत्रुसले दिए थिए। तिनले बुझे कि उहाँ मसीहा हुनुहुन्छ। 28-31 पदमा भनिएको छ, यति भनेर तिनी गइहालिन् र आफ्नो बहिनी मरियमलाई बोलाएर सुटुक्क भनिन्, गुरूज्यू आइपुग्नुभयो र तिमीलाई बोलाउँदै हुनुहुन्छ। यो सुनेर मरियम झट्टै उठेर उहाँ कहाँ गइन्। त्यस बेलासम्म येशू गाउँमा आइपुग्नु भएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्। घरमा तिनलाई सान्त्वना दिन आएका यहुदीहरूले मरियम झट्टै उठेर बाहिर गएको देखेर तिनी त्यो चिहानमा रुन गएकी हुन् भन्ठानेर तिनको पछि पछि लागे। त्यपि मार्थाले मरियमलाई सुटुक्कै भनेकी भए पनि, परमेश्वर यसको रद्द गर्नुहुनेछ, सम्पूर्ण जमात चिहानमा हुनेछन् र तिनीहरू जान्दैनन् कि तिनी येशूलाई भेट्न गइरहेकी छिन्। 32 पदमा भनिएको छ, जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तब येशू भन्दै तिनी उहाँको पाउमा परिन्, हे प्रभु, तपाईँ यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्ने थिएन। तिनी पनि मार्थाले जस्तै भनिरहेकी छिन् कि यदि येशू त्यहाँ हुनु भए तिनको भाइ मर्ने थिएनन्। त्यही कारण येशूले पछिबाट भन्नुहुनेछ, फाइदाको वा उचित यो थियो यो असल कुरा थियो। उहाँ त्यहाँ त्यस बेला त्यहाँबाट टाढा रहेको। यस घटनाले स्पष्ट पार्दछ कि किन यो उचित थियो। जबसम्म उहाँ यस शरीरमा यहाँ हुनुहुन्थ्यो, उहाँ भौगोलिक रूपमा सीमित हुनुहुन्थ्यो। यदि उहाँ तपाईँको गाउँ गाउँमा शहरमा हुनुभए, उहाँ मेरो गाउँमा वा शहरमा हुन सक्नुहुन्नथ्यो। यदि येशु अर्को स्थानमा नजानु भएको भए, उहाँले शान्तिदाता पवित्र आत्मा पठाउन सक्नुहुन्नथ्यो। र अहिले त्यो पवित्र आत्मा आउनु भएको छ, उहाँ जताततै हुनुहुन्छ। यसरी एकै समयमा उहाँ त्यहाँ हुनुहुन्छ जहाँ म छु, जहाँ तपाईँ हुनुहुन्छ, र संसारको कुनै पनि क्षेत्रमा हरेक जग्गामा उहाँ हुनुहुन्छ। योहन्ना 16 7 पदमा भनिएको छ, म तिमीहरूलाई साँचो साँचो भन्दछु, म जानु नै तिमीहरूको निम्ति फाइदाको छ, किनभने म गइन भने शान्तिदाता तिमीहरू कहाँ आउनुहुने छैन, तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाउँछु। 33-35 पदमा भनिएको छ, जब येशूले तिमीलाई रोइरहेको र तिमीसँग आउने यहुदीहरू पनि रोइरहेको देख्नुभयो, तब उहाँ आत्मामा ज्यादै व्याकुल हुनुभयो अनि अति दुखित हुनुभयो। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूले तिनलाई कहाँ राखेका छौ? तिनीहरूले उहाँलाई भने, प्रभु आएर हेर्नुहोस्। येशु रुनुभयो, यदि तपाईँ जान्न चाहनुहुन्छ कि परमेश्वर तपाईँको प्रियहरूको मृत्युमा कस्तो महसुस गर्नुहुन्छ, यहाँ हेर्नुहोस्। वा आत्मामा अति विचलित हुनुभएर दुखित हुनुभयो। मृत्यु डरलाग्दो भयानक कुरा हो, र तपाईँ यस कुरामा निश्चय हुन सक्नुहुन्छ कि उहाँ तपाईँसँग सहानुभूतिमा प्रवेश गर्नुहुन्छ। उहाँको सहानुभूति जीवितहरूको निम्ति थियो। उहाँ जान्नुहुन्थ्यो कि मरेको लागि उहाँ के गर्न गइरहनु भएको छ। येशु रुनुभयो। येशु हामी जस्तै एउटा मानिस भएर उहाँले शोकको अनुभव पूरा तवरले गर्नुभयो। उहाँ किन रुनुभयो भनेर यहुदीहरूले बुझ्न सकेनन्। लाजरस मरेका र उहाँले केही गर्न नसक्नु भएको कारणले उहाँ रुनु भएको हो भन्ने तिनीहरूको विचार थियो। त्यहाँ भएका यहुदीहरूले एक अर्कोसित सोधे, येशूले किन लाजरसको मृत्युबाट आश्चर्य कर्म गर्न सक्नु भएन? उहाँको शक्ति कता गयो? उहाँले अन्ध मानिसलाई निको पार्नु भएको थियो, अब किन उहाँले लाजरसलाई फेरि केही सहायता गर्न सक्नुहुन्न? मित्र, अर्को दिनमा हामी देख्नेछौ कि येशूले लाजरसलाई मृत्युबाट ब्याउताउनुहुन्छ, अनि आज उहाँ आत्मिक मरेकाहरूलाई जीवन दिन सक्नुहुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।